नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2082 साल माघ 27 गते मंगलबार, फागुन कृष्ण पक्ष नवमी तिथि, तदनुसार फेब्रुअरी 10 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। जनसंख्या महिलाको धेरै, मतदाता पुरूष, पुरूषभन्दा महिलाको संख्या 6,57,476 बढ़ी छ, जबकि मतदाता भने महिला भन्दा पुरूष 4,23,227 धेरै छन्। देशको संविधानले समानुपातिक समावेशी सहभागिता र प्रतिनिधित्वको वकालत गर्छ, तर राज्यका निकाय र राजनीतिक नेतृत्वले समानुपातिक समावेशितालाई कुनै न कुनै रूपमा उपेक्षा गरिरहेका छन्। संविधानले जनसंख्याको अनुपातमा समानुपातिक समावेशी सिद्धान्त अगाले पनि राजनीतिमा महिलाले स्थान पाएका छैनन्। अझ निर्वाचनमा संविधान र कानूनले बाध्यकारी गरेको समानुपातिक बन्द सूची बाहेक दलहरूले महिलालाई प्रतिस्पर्धाका लागि मौका नै दिँदैनन्। 21 फागुनको निर्वाचनका लागि 165 सीट रहेको प्रत्यक्षतर्फ 64 दल र स्वतन्त्र गरी 3,406 जनाको उम्मेद्वारी परेको छ, जसमा महिला 388 जना मात्रै छन्, पुरूष 3,017 र अन्य एकजना छन्। कुल उम्मेद्वारीमा महिलाको हिस्सा 11.39 प्रतिशत मात्रै हो। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेपालको संविधान 2072 जारी भए ता 1130 ऐन, नियम, गठन, आदेश, निर्देशिका र कार्यविधि बनेका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार संघीयता अनुरूप र समय सापेक्ष बनाउन संघीय संसदमा 121 विधेयकको प्राथमिकता क्रमसहित सूची पेश गरिएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकमा कानून, न्याय तथा संसदीय मामला मन्त्री अनिल कुमार सिन्हाले संविधान जारी भए यता कानून निर्माण र कानूनी रिक्तता बारेको अहिलेसम्मको अवस्था सम्बन्धलाई सदनलाई जानकारी अहिलेसम्मको सम्बन्धका बारेमा सदनलाई जानकारी गराउनुभयो। सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामला मन्त्री सिन्हासँग सदस्यले प्रश्नोत्तर गर्ने कार्यसूची थियो। सभाका सदस्य मदन कुमारी शाहले संविधानको पूर्ण कार्यान्वयनका लागि हालसम्म के कति कानून बन्यो, कति बाँकी छन् सम्बन्धमा मन्त्री सिन्हाको जवाफ माग गर्नुभयो। मन्त्री सिन्हाले पछिल्लो 10 वर्षमा कानून निर्माणमा भएको प्रगति, समस्या र अहिलेको अवस्थाबारे सदनलाई संख्यात्मक चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, संघीयता कार्यान्वयनका लागि अति आवश्यक विद्यालय, शिक्षा सम्बन्धी विधेयक, संघीय निजामती सेवा विधेयक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका 30 महत्वपूर्ण विधेयक प्रतिनिधि सभा विघटन हुँदा निष्क्रिय भयो। निष्क्रिय विधेयक पुनः तर्जुमा गर्न मन्त्रालयले सहमति दिएको हो। प्रत्यायोजित विधायन 2081 अनुसार निर्देशिका, कार्यविधि र नियमावली दर्ताका लागि चैत 2 गतेसम्मको समय सीमा तोकेको छ। 10 वर्षमा बने 1000 भन्दा बढ़ी कानून, कार्यान्वयनको विषयमा चिन्ता गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। अधिकांश नेपालीको घरमा दाउरामै खाना पकाउने गरिएको तथ्याङ्कले देखाएको छ। विद्युतीय चुलोको प्रयोग बढ़ाएर ग्यास विस्थापन गर्ने सरकारको जोड़ भने निष्प्रभावी बनेको छ। नेपालीको भान्सामा बढ़ी प्रयोग हुने इन्धन दाउरापछि ग्यास नै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण 2081/82 देखाएको छ। सर्वेक्षण अनुसार खाना पकाउन दाउरा प्रयोग गर्ने घरधुरी 53.6% छन्, जसमध्ये 30.7% घरधुरीमा अझै तीन ढुङ्गे चूलोमा खाना पाक्ने गरेको छ भने 22.9% घरमा सुधारिएको चूलो प्रयोग हुने गरेको छ। दाउराको स्रोत देशभित्रकै वन जंगल हुन्। दाउरापछि धेरै 41.9% घरधुरीमा खाना पकाउने एलपीजी ग्यासको प्रयोग हुने गरेको सर्वेक्षणको रिपोर्ट छ। ग्यास विदेशबाट आयात गर्नुपर्ने भएकाले देशको ठूलो बजेट बाहिरिएको छ। चालू आर्थिक वर्ष 2082-83 छ महिनामा मात्रै 27.4 करोड़ 20 लाख रूपियाँ ग्यास आयात भएको छ। सरकारले विद्युतीय चूलोको प्रयोग बढ़ाएर ग्यास विस्थापन गर्ने नीति लिए पनि निष्प्रभावी बनेको छ। सर्वेक्षणले विद्युतीय चूलोमा खाना पकाउने घरधुरीको हिस्सा जम्मा 0.7% मात्रै देखाएको छ। देशमा वर्षेनी विद्युत उत्पादन बढ़िरहेको छ। बजारमा विद्युतीय चूलो उपलब्ध छन् र खाना पकाउन ग्यासभन्दा विद्युतीय इन्धन सस्तो पनि हुने अध्ययनले देखाएको छ। सरकारले पनि यस विषयमा आवश्यकता अनुसार चेतना फैलाउन सकेको छ तर विद्युतीय चूलो प्रयोग गर्न भन्नका लागि पनि थप नीति आवश्यक छ। यथास्थितिमा चुनौती नै छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामी छानेले भन्नुभयो, किनकि विद्युतको मूल्य महँगो छ, मानिसहरू बिजुलीको बिल धेरै आउँछ भनेर डराएको अवस्था छ। त्यो अवस्थामा सरकारले घरधुरीलाई विद्युतीय चूलोमा अनुदान दिने नीति ल्याउनुपर्छ। दाउरामै पाक्छ धेरै नेपालीको घरमा खाना। दाउरामा खाना पकाउने घरधुरी 53.6%, 41.9% घरमा ग्यास नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। राजनीतिक परिवर्तन सारथी समृद्ध अर्थतन्त्र साध्य शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अर्थतन्त्रमा देखिएको चुनौती चिर्दै पुनरुत्थानका लागि उचित र प्रभावकारी सरकारी नीति अपरिहार्य रहेको सरकारवालाले औंल्याएका छन्। लामो समयदेखि सुस्त रहेका अर्थतन्त्र 23 र 24 भदौको घटनाबाट झनै प्रभावित हुन पुगेकाले सुधारका लागि राज्यले सही सरकारी नीति ल्याउनु पर्नेमा उनीहरूको जोड़ छ। अर्थतन्त्रको पुनरुत्थान विश्वासको पुनर्स्थापना सत्रका वक्ताहरूले अर्थतन्त्रलाई पुनः आशा जगाउन राज्यले नीतिगत सुधारतर्फ पहल गर्नुपर्ने बताएका छन्। अहिले अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको र आपूर्ति पक्षभन्दा माग पक्षमै समस्या रहेकाले सरकारले त्यसमा सुधार हुने खालका नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरूको भनाई छ। कान्तिपुर दैनिकबाट यो खबर लिएका हुँ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा प्रतिशोध साँधेर जथाभावी कर्मचारी सरूवा गरिएको छ। कोषका अध्यक्ष ऐनबहादुर शाही र सदस्य सचिव डाक्टर नरेश वेदी विरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका कर्मचारीलाई प्रतिशोध र पूर्वाग्रहका साथ सरूवा गरिएको छ। वरिष्ठ संरक्षण अधिकृत अम्बिका प्रसाद खतेडालाई केन्द्रीय कार्यालय खुमालटारबाट जैविक विविधता संरक्षण केन्द्र चितवन सरूवा गरिएको छ। खतेडाले नै कोषका सदस्य सचिव नियुक्त गैर कानूनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो। खतेउडा पहिले अधिकृतका रूपमा चितवनमा काम गरिसक्नु भएको थियो। अन्नपूर्ण पोस्टले खबर बनाएको छ। निर्वाचनको मुखमा काम खोज्न भारत पस्नेको लर्को कान्तिपुर दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा निर्वाचनले गाउँ शहरमा चहल पहल बढ़ेको छ। उम्मेद्वार मतदाता रिझाउन घर दैलोमा जुटेका छन् तर निर्वाचनको मुखमा काम खोज्न भारत पस्नेको सीमा नाकामा लर्को देखिन्छ। बर्दिया गेरुवा गाउँपालिकाका सुशील चौधरी कञ्चनपुरको गड्डा चौकी नाकामा भेटिए। उनको समूहमा 6 युवा थिए। उनीहरू भारत हिमाचल प्रदेश स्थित मन्दी जान लागेका थिए। भोट हालेर जाने मन थियो तर साथीभाइ सबै जान लागे। सुशीलले भने यति बेला भारत नपुगे काम नपाउने समस्या हुन्छ। मण्डीमा पुल निर्माणमा मजदूरी गर्दै आएका उनीहरूको समूह पुस तेस्रो साता माघे पर्व मनाउन घर फर्केको थियो। माघी सकिएको पनि धेरै भइसक्यो, अब चुनावको भन्दा कमाईको चिन्ता भयो। उनले भने आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी गर्न वर्षेनी भारत जानुपर्ने बाध्यता रहेको उनले सुनाए। निर्वाचनको मुखमा काम खोज्न भारत पस्नेको लर्को कान्तिपुर दैनिकको खबर हो। मतदाता सहभागिता बढ़ाउने तथा बदर मत कम गर्ने उद्देश्यसहित निर्वाचन आयोगले मतदान शिक्षा विशेष कार्यक्रम शुरू गर्ने भएको छ। आम नागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन विशेष कार्यक्रम तयार पारी लागू गरिएको आयोगले जनाएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका बमोजिम आयोगले कार्यक्रम बनाएको प्रवक्ता नारायण भट्टराईले बताउनुभयो। मतदाता शिक्षालाई सुदृढ़ बनाई प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत गरी लागू गरिएको छ। उहाँले भन्नुभयो, मतदातालाई पढ़ाउन स्वयंसेवक खटाउँदै आयोग। नयाँ पत्रिका दैनिकबाट यो खबर लिएका हौं। साउदी अरबमा काम गर्दै आएका विदेशी श्रमिक तथा प्रवासीहरूले सन् 2025 हालसम्मकै सबैभन्दा धेरै पैसा आफ्ना देश पठाएका छन्। साउदी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार सन् 2025 विदेशीहरूले कुल 1,65,50,00,00,000 साउदी रियाल बराबरको रकम विदेश पठाएका हुन्। यो रकम सन् 2024 पठाएको 1,44,20,00,00,000 रियालको तुलनामा करिब 15% बढ़ी हो। साउदीमा कुल जनसंख्याको 40% विदेशी नागरिक कार्यरत छन्। यहाँ विदेशी नागरिक 1,27,98,000 छन्, जसमा 4,00,000 नेपाली कार्यरत छन्। साउदीमा 40% बासिन्दा विदेशी 2025 पठाए हालसम्मकै धेरै पैसा। कान्तिपुर दैनिकको खबर हो। इराकको श्रम स्वीकृतिमा विभागको विभेद, नागरिक दैनिकको खबरको शीर्षक हो। वैदेशिक रोजगार विभागले इराकमा रहेका नेपालीको श्रम स्वीकृतिमा विभेद गरेको छ। विभागले कम्पनीमा काम गर्नेलाई श्रम स्वीकृति दिने र घरेलु श्रमिकलाई नदिने गर्दा विभेदको अवस्था सृजना भएको हो। इराकमा हजारौं नेपाली घरेलु श्रमिक श्रम स्वीकृति विहीन छन्। सरकारकै निर्णय र निर्देशन बीचको अन्योलका कारण उनीहरूले श्रम स्वीकृति पाएका छैनन्। इराकमा कार्यरत नेपालीलाई विदामा आई पुनः इराक फर्केर काम गर्न इच्छुक भए अभिलेखीकरण गरी श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको थियो। गत पुस 11 गते बसेको मन्त्री परिषद बैठकले इराकमा आधिकारिक भिसा रेसिडेन्सी कार्ड पाएका नेपालीलाई अभिलेखीकरण गर्न श्रम स्वीकृति दिने निर्णय गरेको थियो। रेसिडेन्सी कार्ड प्राप्त गरेका नागरिकले नेपाल आएका बखत त्यसको सकल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रम स्वीकृति प्रदान गर्ने मन्त्री परिषदको निर्णयमा लेखिएको छ। तर सोही अनुसारको कागजात बोकेर श्रमिक जाँदा भने विभागबाट फर्किनु परेको गुनासो गर्दै आएका छन्। इराकको श्रम स्वीकृतिमा विभागको विभेद, नागरिक दैनिकले खबर बनाएको छ। उपभोक्ता अदालत सञ्चालनमा आएको झण्डै एक वर्षमा 40 मुद्दा आएकामा 22 फैसला भएको छ। गत चैतदेखि माघ 26 गतेसम्ममा यो संख्यामा मुद्दा टुंगो लागेका हुन्। पहिलो पटक नेपालमा उपभोक्ता अदालत गत चैत पहिलो साता सञ्चालनमा आएको थियो। अदालतका सूचना अधिकारी होमनाथ कणेलका अनुसार दुईवटा मुद्दा वेरित आदेश का भएका छन् भने 38 मुद्दा दर्ता भएका थिए। यसमध्ये 22 मुद्दाको फैसला भएको कडेलले जानकारी दिनुभयो। उपभोक्ता अदालतमा आउने मुद्दामा सबैभन्दा धेरै क्षतिपूर्ति माग गरिएका छन्। यसमा पनि मेडिकल सम्बन्धी र सवारी साधन मुद्दा धेरै छन्। उहाँका अनुसार अदालतमा दर्ता भएका मुद्दा मध्ये 14 अस्पतालको लापरवाहीबाट पीड़ितका आएका छन्। यस्तै गरी सवारी साधन सम्बन्धी 9 र ल्यापटप तथा टीभी खरिद गरेका 4 छन्। घर निर्माण पेन्टिङ लगायतका मुद्दा पनि आउने गरेको सूचना अधिकारी कडेलले जानकारी दिनुभयो। अस्पताल पीड़ितका उपभोक्ता अदालतमा धेरै मुद्दा कारोबार दैनिकले खबर बनाएको छ। ग्यास छ सहज छैन आपूर्ति गोर्खापत्र दैनिकले अर्थ बजार पृष्ठमा छापेको खबरको शीर्षक हो। सरकारको संयुक्त बजार अनुगमन टोलीले उपत्यकाका बजारमा खाना पकाउने ग्यास सहज रूपमा नपाइएको जनाएको छ। अनुगमनका क्रममा बजारमा ग्यास हुँदै नभएको नभई सहज रूपमा तुरून्तै पाउन सक्ने अवस्था भने नरहेको पाइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागले सोमबार संयुक्त रूपमा अनुगमन गरेका हुन्। विभागका अनुसार अनुगमन टोलीले सोमबार विभिन्न 4 छुट्टा छुट्टै समूह बनाएर किर्तिपुर कलंकी कुलेश्वर सोरखुट्टे नयाँ बस पार्क बालाजू भक्तपुर कोटेश्वर रिंगरोडका अन्य आसपासका क्षेत्रमा अनुगमन गरेको थियो। विभागका निर्देशक नरहरि तिवारीले अनुगमनमा उपभोक्ताले सकिने बित्तिकै सहज रूपमा खाना पकाउने ग्यास पाउन सक्ने अवस्था नरहेको पाइएको जानकारी दिनुभयो। ग्यास छ सहज छैन आपूर्ति गोर्खापत्र दैनिकको खबर हो। गोर्खापत्र दैनिकले नै विद्युत उत्पादन घट्दै आयातमा चाप शीर्षकमा पनि खबर बनाएको छ। अर्थ बजार पृष्ठमै सुखायामको मध्य समय लाग्दै गर्दा नेपालका जलविद्युत आयोजनाबाट विद्युत उत्पादन न्यूनतम सीमातर्फ ओह्रालो लागेको छ। वर्षा पनि नभएको र हिउँ पग्लिने समय पनि नआएकाले नदीमा जलप्रवाह घट्दा विद्युत उत्पादन न्यूनतम सीमातर्फ लागेको हो। हिउँमा विशेषत जलप्रवाही आयोजनाको विद्युत उत्पादन क्षमता अत्यधिक कमी आउने गर्छ। खास गरी निजी क्षेत्रले उत्पादनमा अग्रसरता लिएको जलप्रवाही आयोजनामा विद्युत उत्पादन कम हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागका प्रक्षेपणले यस वर्ष वर्षा कम हुने आकलन गरिसकेकाले नदीको जलप्रवाह अझै घट्दै जानेछ। यसले गर्दा जलविद्युत उत्पादनमा दबाव सृजना हुनेछ। विद्युत उत्पादन घट्दै आयातमा चाप गोर्खापत्र दैनिकको खबर हो। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा,
नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। बनिसक्नुपर्ने तीनकुनेको नेटवर्क आर्क पुल बल्ल शुरू शीर्षकमा कारोबार दैनिकले खबर बनाएको छ। काठमाण्डु उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने अरनीको राजमार्ग अन्तर्गत तीनकुने स्थित बागमती नदीमा निर्माणाधीन नेटवर्क आर्क ब्रिज पुलको काम फेरि शुरू भएको छ। डिजाइन एण्ड बिल्ड मोडेलमा निर्माण भइरहेको यो पुल 42 महिनामा सम्पन्न गर्ने लक्ष्यसहित 2079 वैशाख 10 गते सम्झौता भई निर्माण शुरू गरिएको थियो। सम्झौता अनुसार पुल निर्माण 2082 माघ 10 भित्र सकिनुपर्ने थियो, तर विभिन्न कारणले निर्माण अगाडि बढ़न नसक्दा निर्माण पूरा हुने समयमा बल्ल काम शुरू हुन लागेको हो। आयोजनाको कुल सम्झौता रकम 24,59,00,000 रूपियाँ रहेकोमा भ्याट पीएस तथा 4% आकस्मिक खर्चसहित कुल अनुमानित लागत 39,35,00,000 पुगेको छ। पुल निर्माणको जिम्मा वाईपी कीर्तेश्वर जेवीले लिएको छ। यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्सन प्रालीको लापरवाहीका कारण पुल अलपत्र बनेको थियो। बनिसक्नु पर्ने तीन कुनेको नेटवर्क आर्क पुल बल्ल शुरू, कारोबार दैनिकको खबर हो यो। र अर्गानिक कृषि वस्तु निर्यातकर्तालाई प्रांगारिक प्रमाणीकरण शुल्कमा अनुदान लिनका लागि कृषि विभागले सूचना प्रकाशन गरेको छ। अर्गानिक कृषि वस्तु निर्यातका लागि सरकारले प्रोत्साहन गर्ने वर्षेनी प्रमाणीकरण शुल्कमा अनुदान उपलब्ध गराउँदै आएको छ। निर्यात हुने कृषि वस्तुको अर्ग्यानिक प्रमाणीकरण शुल्कमा अनुदान नयाँ पत्रिका दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।